مدنی مذاکرہ ہے شریعت کا فرزینہ، اخلاق کا تہذیب کا طریقت کا فرزینہ، مدنی مذاکرہ ہے مدنی مذاکرہ، مدنی مذاکرہ ہے مدنی مذاکرہ۔
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم، جس نے مجھ پر ایک بار درود پاک پڑھا اللہ عز و جل اس پر 10 رحمتیں نازل فرماتا ہے، اور جو مجھ پر 10 مرتبہ درود پاک پڑھے اللہ عز و جل اس پر 100 رحمتیں نازل فرماتا ہے، اور جو مجھ پر 100 مرتبہ درود پاک پڑھے اللہ عز و جل اس کی دونوں آنکھوں کے درمیان لکھ دیتا ہے کہ یہ نفاق اور جہنم کی آگ سے آزاد ہے، اور اسے بروز قیامت شہداء کے ساتھ رکھے گا۔ صلو علی الحبیب صلی اللہ علی محمد۔ میٹھے میٹھے سائیں بھائیو، حاضرین ناظرین، نیتیں کر لیجئے، اول تاخیر مدنی مذاکرے میں شریک رہتے ہوئے علم دین حاصل کروں گا، اول تاخیر میں شروع سے لے کر ختم تک موبائل فون بند رکھوں گا، صلو علی الحبیب وغیرہ سن کر ثواب کمانے اور صدا لگانے والے کی دلجوئی کے لیے نمایاں آواز سے جواب دوں گا۔ حسب موقع عز و جل صلی اللہ تعالی علیہ وآلہ وسلم رضی اللہ تعالی عنہ اور رحمت اللہ تعالی علیہ پڑھوں گا۔ رب یسر ولا تعسر وتمم لنا بالخیر، اس والے ثواب بھی کروں گا۔ اپنی نیکیاں جو بھی اس وقت آپ کے پاس ہوں، وہ اگر آپ یہ کہہ دیں گے نا کہ یہ نیکیاں میں نے الیاس کو دیں، تو انشاءاللہ مجھے مل جائیں گی، اور میں انشاءاللہ اس سال ثواب میں اس کو بھی شریک کر لیتا ہوں۔ آپ کی نہ آپ کی جائیں گی نہ کم ہوں گی، آپ کی بڑھیں گی۔ اس سال ثواب میں یہ خاص مطلب خوبی ہے کہ اپنا ثواب اپنے پاس ہی رہتا ہے، جس کو ایصال کیا اس کو ملے گا اور اپنا بڑھ جائے گا۔ آج 1436 سن ہجری کے ربیع الاول شریف کی 8ویں شب 30 دسمبر 2014 مدنی مذاکرہ عالمی مدنی مرکز میں جاری ہے، اور بذریعہ اوبیوین مدنی مذاکرے میں شرکت پنڈ دادن خان، ضلع جہلم، پاک حنبلی کابینہ، پنجاب، پاکستان، پاک جزولی کابینہ، دیرکی، ضلع گھوٹکی، باب الاسلام۔ خصوصی شرکت آج کے مدنی مذاکرے میں ہے ہماری مجلس نشر و اشاعت۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ مدنی مذاکرے کا سلسلہ ہے، آپ سوالات کیجئے، ہر سوال کا جواب ابھی بھی ثواب دے پاؤں یہ ضروری نہیں، بن پڑا تو عرض کرنے کی کوشش کروں گا، بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں، مجھے آئیں بائیں شائیں کرتا اپنے موقع پر بلا وجہ اڑتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ عز و جل۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
میں SSP سینٹرل ہوں، और क्वेश्चन है कि ये आजकल बहुत सारे लोगों के दिलो दिमाग में भी है कि हमारे पास अननोन नंबर से बहुत सारे इस्लामी मैसेजेस आते हैं जो हवाले दिए जाते हैं, कभी आखिर में कुरान शरीफ अल कुरान लिखा होता है, कभी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का नाम लिखा होता है, कभी हजरत अली का होता है, ऐसे ही सहाबा कराम के होते हैं जिनको हम जब मैसेज खोलते हैं तो हमें खुद नहीं पता होता कि वाकई में ये इन्हीं शख्सियात या कुरान शरीफ की आयात हैं या किसी ने अपनी तरफ से बना दी हैं, तो उनको पढ़ना चाहिए या नहीं पढ़ना चाहिए जिनको कि हम पता ही नहीं है कि भेजने वाला कौन है। बहुत शुक्रिया।
माशाल्लाह, बहुत बहुत प्यारा सवाल है और एक सुलगता सवाल है, यानी कि इस्लाम की लगाम हर एक ने जैसे थाम ली है, जो जिस तरह चाहता है वो अपने तौर पर चलाने की कोशिश में है। गोया वाकई मतलब इस्लामी एसएमएस ना पढ़ा जाए जब तक ये पता ना हो कि किसने भेजा, और भेजा दोस्त ने भेजा तो उसका पढ़ना जरूर थोड़ी है कि दोस्त को किसने भेजा, दोस्त क्या इतना अहले इल्म है कि वो दुरुस्त मजमून भेजेगा, तो न ये पढ़ने चाहिए ना अखबारी आर्टिकल्स जो मजहबी होते हैं वो भी ना पढ़े जाए जब तक ये पता ना हो कि किसी किसने लिखे। अगर आप जानते हो ऐसा काबिल एतमाद कोई आशिक रसूल आलिम दीन ने लिखा है तो वो आर्टिकल भले पढ़े आप बेशक, लेकिन वरना बद मजहबों का आर्टिकल अगर हुआ, किसी बद मजहब ने वो लिखा है, आप पढ़ेंगे तो जाहिर है कि उसमें भले ये कुरान का हवाला दे रहे हैं, तर्जमा गलत कर देते हैं, तफसीर गलत होती है। हदीस शरीफ के अरबी तर्जमा भी एक लफ्ज के बाद होगा 50 माना होते हैं, तो ये अपनी मर्जी का माना लेकर उसमें डाल देगा, शरा डालेगा अपनी मर्जी की हदीस शरीफ की। आप बोलेंगे ये कुरान और हदीस का बयान है, वो कुरान और हदीस का बयान नहीं होता बल्कि वो कुरान और हदीस के जरिए गुमराही फैलाने का अंदाज होता है। तो आप पढ़ेंगे आपको तो समझ नहीं आई, शैतान आपको आपके दिल में ये डाल देगा कि कुरान और हदीस तो ये है। तो इसलिए सिर्फ आशिक रसूल अहले सुन्नत सुन्नी आलिम दीन के मजामीन पढ़े जाए, इन्हीं का बयान सुना जाए, इन्हीं के एसएमएस अगर हो तो पढ़े जाए, या इनके तस्दीक शुदा हो तो पढ़े जाए, या किसी सुन्नी आलिम की किताब से कोई पढ़ के सुनाए तो सुना जाए, वरना ये अपनी तरफ से जो ये करते हैं ना, भले मतलब वो पक्का सुन्नी है आशिक रसूल है और वो उसने एसएमएस किया, लेकिन उसको क्या पता कि वाकई कुरान में है या हदीस शरीफ में है या नहीं, कि इसको किसी ने किया होता है वो आगे फॉरवर्ड कर देता है। तो मजहबी एसएमएस जब भी आपको आ भी जाए तो मेहरबानी करके इसको फॉरवर्ड ना किया करें जब तक किसी सुन्नी और अहले इल्म आलिम से बल्कि मुफ्ती से आप कंफर्म ना कर लें, वरना कहीं ऐसा ना हो कि आप भी गुमराही फैलाने वालों में से बन जाए।
पापा मैसेज के अंदर ही लिखा होता है कि इसको फॉरवर्ड करें, 10-12 अफराद को फॉरवर्ड करें तो जल्दी खुशखबरी मिलेगी,
ये तो बिल्कुल यानी कि शरारत है हो गया। तौबा अस्तगफिरुल्लाह, मतलब ये कि मैंने नोट किया कि जैसे कि भले वो पक्का सुन्नी आशिक रसूल है, इसके भी मतलब यानी कि जो बाज औकात क्लिप आते हैं इसमें 1-2-3 डंडियां बाज औकात मारी हुई होती है, अब हर एक इतना उत्साह नहीं होता ना उसकी इतनी मालूमात नहीं होती, तो इसलिए वो ये डंडी मार देते हैं, तो इसलिए ये सिलसिला जो चला है ना ये बहुत रिस्की है, बहुत रिस्की है, न जाने कितनों के बिचारों के ईमान भी खतरे में पड़ जाते होंगे। तो अगर किसी को जैसे दे भी तो किसी सुन्नी आलिम की मुस्तनद की मिसाल के तौर पर बाहर शरीयत से को मसला निकाला, वो मसला उसने एज इट इज पढ़ के सुना दिया और इसका क्लिप चल गया दुनिया भर में, ठीक है अच्छी बात है, एक दिन की तबलीग होगी ना, अपनी मर्जी से जो ये चला रहे ना, जो समझ में आता है बेचारे खुद बोल रहे होते हैं और ये इनको बोलना भी नहीं आता है, मैंने ये भी नोट किया है कि तलफ्फुज़ भी गलत होते हैं और क्या का क्या बोल जाते हैं, हालांकि बेचारे ये नहीं चाहते होते कि हम दीन की तबलीग करें, बाजों का दिन होते खुशकीद हैं लेकिन भांगरे बाटे होते हैं इसमें। इसलिए मतलब हर एक को ये बस वो इसको छोड़ दे, मतलब इसमें ना पड़े।
पापा ये कहते हैं उसमें लिखा होता है जितनी नबी पाक से मोहब्बत है उतने मैसेज फॉरवर्ड करो।
अब अच्छा, पैमाना भेज देते हैं
जी, प्यारे आका अली सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत होगी तो वही इसको फॉरवर्ड करेगा।
सुभान अल्लाह, यानी ये मेयार इसने मुकर्रर कर दिया जाहिलों के सरदार ने कि जो ना भेजे वो गोया उसको मोहब्बत ही नहीं है सरकार से, और जिसको फॉरवर्ड करना ना आता हो तो गया ना हो तो इसकी डिक्शनरी से निकल गया ना मोहब्बत करने वालों की। तो ये मतलब आखिरत में ये सब हिसाब कैसे दोगे इस तरह के खोटे खोटे मतलब मैंने कहा धमकियां देकर।
पापा ये तो उसकी बात होगी कि जिसको मैसेज आया या उसको फॉरवर्ड करने का कहा गया, जो आज खुद इब्तिदान मतलब शुरू में ही एक मैसेज बना के दूसरों को भेजता है, ऐसों के बारे में आप क्या रहनुमाई फरमाते हैं?
खुद ही बनाता है,
बना के तो अब आगे भेज,
अगर वो गलत कस्तन ऐसा कर रहा है तो जाहिर है कि ये तो एक बहुत बड़े गुनाह का सिलसिला अपने गिर्द लपेट रहा है, जंजीरें डाल रहा है अपने आप पे, आखिरत में क्या हिसाब देगा इसका। इसको तो तौबा भी करनी चाहिए और इजाला भी करना चाहिए। अगर इसने गलत भेजा कसदन या इसको पता चल गया कि मैंने गलत भेजा है तब भी इसको इजाला करना होगा, यानी जिस चीज को भेजा उसको पैगाम दे दे कि ये इसमें ये गलती थी, मैंने आपको फॉरवर्ड कर दिया, मैं इससे तौबा करता हूँ, इस तरह का कोई वो कर दे इजाला।
अब मैसेज के साथ साथ ईमेल्स का भी इसी तरह का सिस्टम होता है कि जिसमें इस तरह के मैसेज इस्लामिक लिखे होते हैं और फॉरवर्ड करने का कहा जाता है,
अगर उसका भी यही हुक्म होगा जो इसका एसएमएस का, या जो भी आइंदा भी कोई ऐसी कोई टेक्निक ईजाद होती है तो उसका भी वही हुक्म रहेगा। दीन की तबलीग करनी अच्छा काम है, नेकी की दावत देनी अच्छी है, ये आना भी तो चाहिए ना। सल्लु अलल हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम।
अगर किसी का मिसाल के तौर पर जहन बने, यानी किसी को इस तरह का मैसेज आ गया और उसने अभी हमारे ये मदनी फूल मदनी मुजाकरे में देख या सुन लिए हैं, अब उसका जहन बन रहा है कि उसको कोई रिप्लाई दे दिया जाए तो क्या उसको ऐसा रिप्लाई दे सके? ये भी या तो भी खामोश रहे, यानी आपको ऐसा मैसेज नहीं करना चाहिए, या बाज़ वक़्त ऐसा रिप्लाई आता है क्या आपने इसकी तस्दीक ले ली है, क्या आपको इसकी वो खबर है वगैरह वगैरह, तो ऐसा किया जाए या सिर्फ कुफले मदीना लगा लिया जाए?
देखो जब ये कन्फर्म हो जाए कि ये शरई गलती है इसमें इसके पैगाम में, इतना इल्म जिसको एसएमएस गया उसके पास भी हो कि वो इसको चेक कर सके कि वाकई ऐसा गलत है, अब इसका जन्ने गालिब आता है कि इसको इस गलती से बाज रख सकता हूं, मैं इसकी इसलाह कर सकता हूं कि ये गुनाह का काम कर रहा है, इसको रोक सकता हूं, तो वाजिब हो जाएगा कि इसको समझाए। अब अगर इसको यूं है कि ये नहीं मानेगा, इन जन्ने गालिब नहीं है, तो फिर ज़ाहिर वाजिब भी नहीं होगा उसको समझाना, मगर एक कार्य सवाब होगा कि इसको फिर भी तंबीह करे, खबरदार करे, क्योंकि पत्ता बाजू का नहीं होता ना किसने भेजा, हो सकता है हो ही गैर मुस्लिम हो, इस्लाम के ताल्लुक ऐसी से बातें हो, मतलब ऐसी लॉबियां बनी हो तो ताज्जुब नहीं है, जो ये जारी करते होंगे इस तरह की कि मुसलमानों में वैसे खलबली पड़े। अब जैसे अगर रजब शरीफ आएगी तशरीफ लाएंगे या शाबानुल मुअज्जम की जलवागरी होगी, ऐसे ऐसे फजाइल और ऐसी सी मतलब यानी कि बिल्कुल जिसका कोई तुक नहीं होता, इस तरह की रिवायतें चल रही होती हैं, तो ये कौन करता होगा? हो सकता है गैर मुस्लिम करते हो, मुसलमानों को ऐसे दौड़ाओ थकाओ, तो ये पढ़ना भी नहीं चाहिए और आगे बढ़ाना भी नहीं चाहिए, फौरन डिलीट कर देना चाहिए। जिस नंबर से आपको आया उसको भी आप अगर रिप्लाई दे देते हैं कि ये आगे मत बढ़ाओ, पहले उलमा से पूछ लो, तो हो सकता है कि वो कोई खौफे खुदा वाला होगा, उसकी समझ में आ जाए आपकी बात, तो वो आइंदा एहतियात किया करे। तो गैर मुस्लिम होगा तो सारे वो रिप्लाई आपको दोबारा देगा, वो अजीबो गरीब होगी, तो फिर आप निबट लेना से क्या फर्क पड़ेगा, वो आकर आपको फायर तो करने से रहा फोन के जरिए, कहां होगा दुनिया में बैठा होगा, तो अब तो यानी कि कम्युनिकेशन तो बिल्कुल यानी कि आसान हो गया ना दुनिया भर में।
पापा आप ये आपने फरमाया कि जो सुन्नी आलिम दीन हो, जिस पर आपको यकीन हो कि ये सुन्नी आलिम दीन की तरफ से मैसेज आया, वो पढ़ना चाहिए। अब मैसेज में तो किसी का नाम भी लिखा जा सकता है कि फुलां आलिम की तरफ से, मतलब आपके नाम से एसएमएस करना शुरू कर दे,
तो फिर उससे से कंफर्म किया जाए कि आपने मैसेज दिया है उस आलिम से। इसका मतलब कोई मुस्तनद आलिम के नाम का भी SMS ना पढ़ा जाए, ये समझ में आई बात। क्योंकि ये तो बिल्कुल तय है कि किताबें भी छपी हैं। आला हजरत की जिंदगी में आला हजरत फरमाते हैं कि मेरी जिंदगी में मेरे नाम पर किताबें यार लोगों ने छाप दी है, यही मिसगाइड करने के लिए। इनके वालिद साहब के नाम पर किताब छपी, दाता हुजूर की किताब को अपने नाम से कि मेरी किताब है।
और भी उलमा की इस तरह की मिसालें हैं।
चलो ये तो एक इल्मी सरेका है, चोरी है इल्मी। अब असल मसला तो ना गुमराह करने वाला कि आला हजरत के नाम पर छाप दी कि आला हजरत के जैसे यूं एक से अकायद वगैरह डाल दिए गलत कि आला हजरत के ये अकायद थे और आला हजरत का इनसे दूर दूर तक ताल्लुक ना हो, तो झूठ तो है। वैसे मैं खुद मेरे बारे में मशहूर कर रखा था कि इसका बाप जो था ये तो फुलां उसमें था ग्रुप में, और वो ग्रुप तो मतलब पीरो फकीरों के मानने वाला नहीं है मतलब। अच्छा, और बोला कि मेरा भी क्या ये भी मतलब हमारा ही साथी था, फिर इसको बुजुर्गों से इख्तलाफ हो गया तो इसने अपनी अलग तंजीम बना ली। तो एक डॉक्टर साहब कहीं मरकजुल औलिया से सफर करके मेरे पास आए थे, बोले मैं तस्दीक करने आया हूँ, वो यूं बोलते। तो क्या वाकई आपका बाप उस लाइन में था? मैंने कहा देखो मेरा बाप जो था ना वो गोसपाक का मानने वाला था ना, मेरे खालू ने मुझे बताया था कोलंबो में कि तेरा बाप जब चारपाई पर कसीदे गौसिया पढ़ता था बैठकर, तो मैंने अपनी आंखों से दिखाया कि चारपाई जमीन से बुलंद होकर मुअल्लक हो जाती थी। तो मैंने कहा देखो मेरा बाप तो गौसपाक का ऐसा दीवाना था, तो क्या जो मतलब जिस ग्रुप का आप लेते हो तो क्या वो गोसपाक को इस तरह मानता है, पीरों फकीरों को इस तरह मानता है? तो नहीं, तो फिर मेरा बाप उनमें कैसे हो सकता है? यानी मैंने अपने बाप को देखा नहीं है, लेकिन जाहिर है कि मेरा बाप उनमें हो कैसे सकता है? और अगर होता तो इस तरह की मतलब यानी सूरत उसकी ना होती, अच्छा अंदाज ना होता। अच्छा, और बोला मैं आपके सामने हूं, जैसे चाहो कसम ले लो, मैं नहीं गया भाई इनमें कभी। अब वो उस वक्त क्या जवाब दिया था मैंने, तो मैंने कहा जब मेरे बाप के बारे में झूठ बोलते हैं तो मेरे बारे में झूठ बोल रहे हैं, या मेरे बारे में झूठ बोल रहे हैं मैं तो कभी नहीं गया, तो मेरे बाप के बारे में समझ जाओ तो झूठ। तो ये कब खुदा जब दीन लेता है तो अक्ल छीन लेता बोलते ना। तो बहरहाल तो अल्लाह का करम है कि हम तो खानदानी सुन्नी है भाई, हाँ गोसपाक के हम लोग मेहमान है, मेहमान कौम गोसपाक को बहुत मानने वाली कौम है अल्हम्दुलिल्लाह। ये गोसपाक का फैज है, औलिया किराम का फैज है, और दावत इस्लामी क्या है? फैजान औलिया है अल्हम्दुलिल्लाह, जारी है अल्हम्दुलिल्लाह, सुम्मा अल्हम्दुलिल्लाह। तो बहरहाल ये कि जब मेरे बारे में मेरे जीते जी पता नहीं क्या क्या बातें इन्हें उड़े, मरने के बाद पता नहीं क्या होगा, क्या किताब और क्या किताब छापना तो भी मुश्किल काम है किसी के नाम पर, लेकिन SMS तो मुश्किल ही नहीं है बिल्कुल। तो वाकई यानी कि किसी अच्छे नाम पर भी हो तब भी उसको किसी आलिम से तस्दीक करवा लेनी, समझ में आता है कि क्या ऐसा हो सकता है? उससे अगर रब्ता हो जाता हो तो मदीना, वरना किसी सुन्नी आलिम से कि यह जुमला कैसा है, ये रिवायत कैसी है जो इस आलिम के नाम से चली है। तो ये टेलीफोनिया का कोई इलाज नहीं है, ये मर्ज अब लगता है, ये लाइलाज मर्ज है, बजायर ऐसा लगता है यानी कि मुबालगा, मतलब कि लाइलाज तो कोई बीमारी नहीं है सिवाय बुढ़ापे के, तो मैं रुजू कर लेता हूं। तो यूं मतलब यानी इतना ये आम हो गया ये मर्ज टेलीफोनिया, मैं तो ये चुटकुला बताता हूं कभी कभी कि अभी शायद इसी साल का वक्त है कि मैं दुनिया के किसी मुल्क के एयरपोर्ट पे था, तो शायद दोहा के एयरपोर्ट पर था, कतर दोहा। तो एक छोटा सा बच्चा जो चल भी नहीं सकता था, यूं हुमक हुमक कर चल रहा था, यूं टेढ़ा तिरछे बच्चे इस तरह चलते हैं, मोबाइल फोन से कंधे पे उठाया था और यूं जा रहा था। या अल्लाह, अब इस नस्ल के हाथ में मोबाइल है, इसको पता नहीं कि क्या है, यूं जा रहा है बेचारा उठा के। तो ये होगा क्या? पहले बोलते थे ना कि वो सोने का घुंघरू लेकर या सोने का खिलौना लेकर बच्चा आया है, मालदार की विलादत हुई इसकी, बहुत बड़े मालदार इस तरह का। अब लगता है कि शायद ये मुहावरा हो जाए कि मोबाइल फोन लेकर पैदा हुआ है बच्चा, इतना आम है ये। इसने बहुत मोबाइल फोन ने जहां फवायद भी है इसके, लेकिन तबाही शायद ज्यादा मचाई है। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज्जा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लू अलल हबीब
सल्लल्लाहु तआला अला मुहम्मद।
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
व अलैकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
बाबा जान की बारगाह में एक सवाल है, सैयद आला हजरत रहमतुल्लाहि तआला अलैह के शेर की वजह फरमा दीजिए। बल्कि अंगूठ से नदी चमकी थी इस पर एक बार, आज तक के तीन आए माह में निशाने सोखता।
ये सवाल में एक शेर पूछा है, बल्कि अंगुश्ते नबी चमकी थी उस पर एक बार, आज तक है सीने माह में निशाने सोखता। बर्क बिजली को भी कहते हैं, लेकिन यहां बर्क माने नूर, और अंगुश्त या उंगश्त यानी उंगली, उंगश्ते नबी बर्क के उंगश्ते नबी, नबी की उंगली का नूर। माह, माह ये माह का मुखफ्फफ है, माह माने चांद, माह माने महीना भी होता है, लेकिन यहां माह माने चांद, और माह का मुखफ्फफ है माह। तो सीना माह यानी चांद का सीना। हबीब यमनी और कुफारे मक्का के मुतालबे पर सरकार नामदार मदीने के ताजदार सल्लल्लाहु तआला अलैहि वसल्लम ने एक ही बार अपनी मुबारक उंगली से चांद पर बिजली गिराई थी, मतलब चांद दो टुकड़े हो गया था, ये इशारा किया तो चांद दो टुकड़े हो गया, तो गोया एक ही बार अपने नूर की तजल्ली डाली, एक मतलब इन्हें कि बिजली गिराई उस पर अपनी उंगली के जरिए, तो वो दो टुकड़े हो गया और फिर इशारा पाकर फिर जुड़ भी गया। तो वो लेकिन आज तक उसके सीने पर जला हुआ निशान मौजूद है, जो दुनिया वालों को यह दर्श दे रहा है कि क्या पूछते हो महबूब की उंगली के इशारे का। तो आज भी इसमें चांद में ये पेवंद है, यानी कि ये जोड़ लगा हुआ है, दाग धब्बे भी हैं इसमें। बहुत साल पहले वो चांद के करीब से फोटो लिए गए थे, ये मतलब अखबारों में आए थे, किताबों में भी ये वाकया देख मैंने खुद पढ़ा है, बहुत बहुत काफी साल हुए, तो जो मुझे याद आ रहा है वो अर्ज कर रहा हूं। तो वो इन्होंने चांद का वो करीब से जो फोटो लेकर वो कोई तरकीब बनाई होगी, टेक्निक होगी इनकी, तो वो चांद में इन्होंने जोड़ देखा था साइंसदानों ने बस। तो ये मौजूदा इन्होंने सुना होगा, तो इनको मतलब इसकी इस मौजूदे की तस्दीक पाई इन्होंने कि ये चांद दो टुकड़े हुआ था और जुड़ा है, और इस पर ये मुसलमान हो गए थे। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज्जा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
अगर दोपहर में महफिल मीलाद कर रहे हो और जवाल का वक्त हो जाए तो महफिल रोक देनी चाहिए या जारी रख सकते हैं?
ये सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम की सना खानी के लिए कोई वक्त तो मुकर्रर नहीं है कि जवाल या गुरूब और ये, हाँ नमाजें पढ़ी जाए वक्त पर, नमाज के लिए कोई रुकावट ना हो, अजान हो रही है पड़ोस में उसके एहतराम के लिए बंद कर दी आवाज, रुक गए सब जवाब दे रहे, मदीना मदीना बहुत अच्छी बात है, करना चाहिए सर। लेकिन यह कि जवाल से बेफिले मिलाद का कोई ताल्लुक नहीं है, हर पल जिक्र मुस्तफा होना चाहिए सल्लल्लाहु तआला अलैहि वसल्लम। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज्जा व जल्ला व सल्लल्लाहु तआला अलैहि वसल्लम। صلو علی الحبیب
صلی اللہ تعالی علی محمد. آپ کا نام کس نے رکھا
جی؟
آپ کا نام کس نے رکھا؟
میرا نام کس نے رکھا؟
سوال آیا ایس ایم ایس.
واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم. اور اللہ اور اس کا رسول بہتر جانتا ہے، یہ معنی ہے اس کے. محمد نام تو میں نے رکھا، مجھے پتا نہیں میرے گھر والوں نے رکھا نہیں رکھا، لیکن میں نے ایک بار مدنی مذاکرے میں عرض کیا بھی تھا تو محمد میں نے اپنا نام رکھا ہے سرکار کی محبت میں. باقی الیاس میرا نام ہے، اور یہ ہمارے گھر میں کسی نے تو رکھا ہوگا. عام طور پہ ہمارے یہاں یہ ہوتا ہے کہ پھوپھیاں نام رکھتی ہیں یا رکھتی تھیں، اب پتہ نہیں کیا سسٹم ہے، لیکن میری کوئی پھوپھی تو مجھے نہیں پتا تھی یا کیا، ہوگی تو وفات پا گئی ہوں گی، ہو سکتا امی نے نام رکھا ہو، والدہ نے. اتنی بڑی عمر ہو جائے، میں آخری بیٹا ہوں نا اپنے ماں باپ کا، پھر والد صاحب تشریف لے گئے دنیا سے تو میں بہت چھوٹا تھا، ڈیڑھ سال دو سال سال بھر کا ہوں گا. پھر ہم لوگ ہجرت کر کے آئے، ہندوستان سے ہمارا تعلق ہے، کتیانہ گجرات صوبہ جو ہے اس کا ایک گاؤں تھا کتیانہ، ہمارے ماں باپ وہاں کے تھے، ہجرت کر کے یہاں آ گئے. ہو سکتا ہے پھوپھیاں وغیرہ یہاں رہ گئی آئی ہوں، پتہ نہیں مجھے، خدا بہتر جانے، صحیح پتہ نہیں. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم. صلو علی الحبیب
صلی اللہ تعالی علی محمد.
آپ نے اپنے نام محمد رکھ لیا، کوئی اور اسلامی بھائی بھی اس طرح نام اگر محمد نہیں رکھا ہوا گھر والوں نے تو فضائل سن کر اگر نام رکھے تو کیسا ہے؟
نام محمد سے برکت حاصل کرنے کی نیت سے ثواب کے لیے، سرکار کے نام سے برکت حاصل کرنے کے لیے، اور اپنے محبت رسول میں اگر نام رکھنا چاہے تو رکھنا چاہیے، لیکن وہ محمد رکھے احمد رکھے. یہ غلام محمد نام بھی اچھا ہے، لیکن غلام محمد نام کے وہ فضائل نہیں ہیں جو محمد نام رکھنے کے فضائل ہیں، تو محمد نام رکھے بالکل رکھنا چاہیے، لیکن وہ نام ہو برکت کے لیے. یہ دوسرا نام جو پہلے سے چل رہا ہے اب اس کے ساتھ محمد کو جوائن کر دینا، اس کے پھر اپنے احکام ہے، ہر نام کے ساتھ جوائن نہ کیا جائے، اس کو بہتر یہی ہے کہ بعض معنی ایسے ہوتے ہیں، کئی معنی بلکہ، جو سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم کے شائع نشان نہیں ہوتے. صلو علی الحبیب.
میں گجراوالہ سے بول رہا ہوں. تقریباً دو سال پہلے میں مدنی چینل بہت دیکھتا تھا، لیکن میرے دل میں بہت شوق تھا کہ میں مدنی قافلوں میں حصہ لوں. ان دنوں کے دوران مجھے رات کو خواب آئی کہ مجھے قبر کی طرف گھسیٹ رہے ہیں، قبر میں آگ تھی، تو مجھے باپا جان نظر آئے، ان کے ساتھ اردو علامہ مجھے نظر آئے، اور میرے دل کو سکون ہو گیا. میرا سوال یہ ہے کہ میں نے جب بھی بابا جانے کو دیکھتا ہوں ٹی وی پہ کبھی کبھار تو مجھے دل کو بہت خوشی ہوتی ہے. میرا سوال یہ ہے کہ مجھے یہ بتائیں کہ میں کیا کروں، مجھے آپ نظر آئے تو مجھے بہت سکون ہوتا ہے، تو پلیز مجھے بتائیں کہ میں آپ کا بننا چاہتا ہوں، مجھے اس کا جواب دے دیں. آپ کو میں نے دیکھا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. اللہ تعالیٰ آپ کی محبت میں برکت ڈالے، اور یہ بھی ایک بدرزار نیک فال ہے کہ آپ کو حسن زن ہے کسی مسلمان سے، اس کو دیکھنے سے سکون ہوتا ہے. اچھی بات ہے. اب آپ کو کیا کرنا چاہیے؟ وقفے مدینہ ہو جانا چاہیے، عالمی مدنی مرکز میں آ کے پڑ جائیں، اور کیا. مدنی قافلوں کی دھومے مچاتے رہیں، مدنی کام کرتے رہیں، بارہ مدنی کام دعوت اسلامی کے مدنی ماحول میں رہیں، اور عملاً مدنی حلیہ بھی اپنا لے. اللہ آپ کو برکت دے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
محمد جمیل اتاری باب المدینہ کراچی سے. پیارے باپا جان، آپ سے میرا سوال یہ ہے کہ قرآن پاک اور دینی کتب جس میں فیضان سنت بھی شامل ہے کو دیر تک محفوظ اور قابل استعمال رکھنے کے لیے کیا احتیاطیں کرنی چاہیے کہ دیمک، کھٹمل، صفحات کا خستہ ہونا، جلد کا پھٹ جانا وغیرہ سے حفاظت رہ سکے؟
کل من علیہا فان، جو اس عالم میں سب فنا ہوگا، جو بھی پیدا ہوا ہو، جو چیز میں بنی ہے سب کو فنا ہے. اب یہ کہ نہ کتابیں رہیں گی نہ کتابیں لکھنے والے رہیں گے. کتابوں کی تو پھر بھی لائف ہوتی، کتابیں لکھنے والے تو مزاروں میں ہیں لیکن کتابیں ان کی باقی ہیں. خیر، تو اب دیر پا رہیں یہ کتابیں آپ کی اور اچھی حالت میں، تو اس میں کچھ حکمت عملی ہو، مطلب کہ جیسے کتاب ہے، بڑی کتاب ہے، تو اس پر اب جیسے یہ کتاب ہے ہماری بہار شریعت، اب کیا یہ بار بار اس کو اٹھاتے رہتے تو یہ یوں یہ لوز ہو گئی ہے. پھر یہاں تھوڑا ٹیپ بھی لگائی ہوئی ہے، زخمی ہو گئی ہوگی، تو اس کا گتا تشریف لے گیا ہوگا، مجھے لگتا ہے اس کا بازو ہی ٹوٹ گیا ہوگا، تو پورا دیکھو اس کو جوائن کیا ہے، یہ نظر آ رہا ہے. اب اس کے حفاظت کی ہے، تھوڑا خرچہ ہوتا ہے اس میں، اور کرے کون خرچہ، کرے کون بھی اتنی سمجھ کیسے لائے. تو اس میں پلاسٹک آتا ہے غالباً، اس کو شیشہ پلاسٹک کہتے ہیں، موٹا پلاسٹک آتا ہے. بعض ڈائریوں پہ لگا ہوتا ہے وہ کور، لیمینیشن نہیں، یہ اور چیز ہے. اور باقاعدہ وہ پلاسٹک ہوتا ہے سفید، بالکل آر پار پانی کی طرح آر پار صاف ستھرا. تو یہ اس پر جو بہت ہائی کوالٹی کا سمجھدار ہوگا نا، وہ اس پر منع لگاتے نہیں ہے، لگا لے گا وہ اپنی قیمتی کتابوں پر. تو جب یہ پلاسٹک لگ جائے گا نا اس پر، تو اس کی لائف بڑھ جائے گی، میلی نہیں ہوگی، داغ دبے نہیں پڑیں گے. دبا آ گیا کسی چیز کا تو پانی والا ہاتھ مارا یا ویسے کپڑے سے پوچھا، صاف ہو جائے. لیکن یہ کرے کون، اب اس کا پلاسٹک بھی لگوانے جاؤ تو پھر 25-50 روپے تو خرچہ ہو جائے گا. لیکن یہ کہ جان پڑ جائے گی چیزوں میں، ان کتابوں میں. دکاندار ایسا نہیں کرے گا، بہت کم کرتے ہیں دکاندار، بعض اوقات کرتے بھی ہیں، پھر اس کا ظاہر ہے کہ وہ دام بڑھ جاتا ہے اور لوگ پھر خریدنے سے کتراتے ہیں. ویسے بھی کتابیں، دینی کتابیں مہنگی ہوتی ہیں، ہمارے یہاں مکتبۃ المدینہ میں سستی ہیں، ویسے عام طور پہ مہنگی، بہت مہنگی. پتا نہیں کیا ہے، مطلب ہرس بہت زیادہ ہے اور کمیشن بھی اس کا بہت رکھتے ہیں، دکان والوں کو بھی 40-50% تو کمیشن دیتے ہیں. تو یوں کتابیں بہت مہنگی ہیں. الگ دینی کتابیں کیونکہ لوگ پڑھتے نہیں دینی کتابیں، تو ان کو سستی دینی چاہیے کہ چلو اس مارے یہ خریدیں، اس کو پڑھیں. لیکن ہائے ہرس کا کیا بنے گا، اتنی چھائی ہوئی ہرس کمائی کی، بھوت سوار ہے، لوٹو لوٹو لوٹو، پیسے لوٹو. دینی کتاب بیچنے والا کو دین کے لیے تھوڑی بیچتا ہے، پیٹ کے لیے بیچتا ہے. بازار تو یہ جو اتنا نفع رکھ رہا ہے، تو اس کا ذاتی مفاد سامنے ہی ہے اس کا، واللہ اعلم. پہلے اپنے مکتبۃ المدینہ پر اس طرح کے پلاسٹک رکھتے تھے، بیچتے بھی تھے، لیکن اب ایک عرصہ ہوا کہ شاید انہوں نے اس لیے بند کر دیا ہوگا کہ کوئی لیتا نہیں ہوگا، پیسے دینے پڑتے. پہلے فیضان سنت کے پلاسٹک کا الگ سے چارج تھا، اب خلاص ہو گیا. شاید اسی وجہ سے خلاص ہوا ہو کہ لوگ لیتے نہ ہو، یا اس لیے خلاص ہو گیا ہو کہ کوئی پوچھنے والا نہ ہو کہ کہاں گئے پلاسٹک.
جی بابا،
ہے نا،
جی جی.
پلاسٹک پہلے رکھتے تھے اپنے،
جی بابا،
اس سے وہ لائف نہیں، کتاب کی لائف بڑھ جائے گی. جو کتاب ہے نا کہ یعنی مہینے 15، یہ فیضان سنت جو ہے نا، اس پر تو مطلب لوہے کی چادر چڑھانی چاہیے. جی ہاں، نہیں، روئے زمین پر جو اگر سب سے زیادہ کتابیں پڑھی جانے والوں کی لسٹ بنے نا، تو انشاءاللہ فیضان سنت کو نمبر ملے گا. ہم کو صدارتی گولڈ میڈل نہیں چاہیے، سمجھے، یہ تو اس کے لیے تو بھاگ دوڑ کرنی پڑتی ہے، پتہ نہیں کتنے پیسے کھلانے پڑتے ہوں، سمجھے. اور پھر جا کر کیسی کتابوں میں نے پڑھی ہے نا، یہ گولڈ میڈل لکھا ہوتا ہے، اردو بھی پوری لکھنا نہیں آتی بےچاروں کو، لیکن سورسوں سے مل جاتے ہیں میڈل، الحمد للہ اپنے بہت بڑے بڑے میڈل ملے ہوئے. بہت زیادہ پڑھی جانے والی کتاب ہے، اللہ کی رحمت ہے، اس کا کرم ہے. اور چونکہ یہ درس کے لیے لیے پھرتے ہیں، چوک درس دیں گے، دکان پہ درس دیں گے، اس کو دیں گے، وہ اٹھا کے رکھا، وہ لے گا، نکالے گا، رکھے گا، تو یہ مطلب میرا خیال تھوڑے دنوں میں یہ مطلب احتجاج شروع کر دیتی ہوگی اس کی بائنڈنگ جو ہے.
جی بابا بہت زبردست توجہ دلائی ہے اور شاید بہت اس میں آزمائش ہوتی ہے کتابوں میں.
ہاں ظاہر ہے وہ اتنی موٹی کتاب ہے نا, رسالے پر ضرورت نہیں ہے, یہ لوز نہیں ہوتا عام طور پہ. لوز یہ بڑی, جتنی کتاب زخیم ہوگی وہ لوز ہو جائے گی. قرآن کریم بھی میں نے پلاسٹک کی کوٹنگ والے دیکھے, یہ موٹی پلاسٹک کے کور والے, تو جو بار بار قرآن کریم پڑھے گا نا اس کو یہ توجہ جائے گی کہ یار اس کی بائنڈنگ ڈھیلی ہو گئی اب کیا کریں. پھر اس طرح کے اگر ممکن ہو نا اپنے کو کور والی تیار رکھنی چاہیے کہ یہ اس کا یہ ہدیہ اس کا یہ ہدیہ.
لبیک بابا انشاءاللہ.
آج جو میں نے بولا نا اب یہ کور کے لیے میرا خیال ہے جو اہل ذوق ہے نا یہ اب ڈھونڈیں گے کور, یہ پوچھیں گے اپنے کو. ہر کتاب پر ہم کور نہیں ڈال سکتے, نہیں ہر سائز کا رکھ بھی نہیں سکتے کور, یعنی کہ ایسا کور رکھا جائے جو کئی کتابوں کو کافی ہو جائے.
پاپا خاص کر یہ جو فیضان سنت غیبت کی تباہ کاریاں,
نیکی کی دعوت,
جی پاپا
کفریا کلمات بھی چلنے والی کتاب ہے.
جی پاپا
پنسورا اپنا مدنی پنسورا اور یہ اسلامی بہنیں روز پڑھتی ہوں گی, پڑھنے والیاں, یہ ہر گھر کی ضرورت ہے. تو یہ 5-10 روپے ہدیہ بڑھ جائے گا مگر یار جان پڑ جائے گی,
لائف پڑ جائے گی.
ورنہ یہ بازار کے پنسورے دیکھے میں نے, گتا الگ ہوا پڑا ہوتا ہے اور خستہ حالت ہوتی ہے. انشاءاللہ یہ یہاں ہے الحمدللہ. اور جن کو اپنی کتابوں کا تحفظ چاہیے نا تو یہ جو اس طرح کے پلاسٹک کی اس کے بھی مشینیں آتی ہیں, یہ مشینوں والے اس کی الگ ہوتی ہے فیلڈ. یہ چیزیں جو بناتے ہیں نا بعض پرس اور بٹے اور اس ٹائپ کی پلاسٹک چیزیں, ان سے کانٹیکٹ کر کے بنوایا جا سکتا ہے. تو اپنی کتابوں کی سائزیں اس کو دے دی جائیں تو وہ ذرا پیسے لے گا لیکن وہ بنا دے گا امید ہے. ایک تو یہ, پھر یہ کہ گیلے ہاتھ نہ لگائے, میلے ہاتھ نہ لگائے, کھانے پینے کی چیزوں والے ہاتھ نہ لگائے. تو اس طرح یہ کہ چکناہٹ اور میلی کچلی ہو جاتی ہے, یہ احتیاطیں کرنی چاہیے. اور اس کا اب روحانی کوئی عمل بھی عرض کر دیتا ہوں. لا الہ الا اللہ 41 بار, 41 ٹائم لا الہ الا اللہ 41 بار پڑھ کر ذخیرہ کی ہوئی چیزوں, یعنی گوڈاؤن جو ہوتے ہیں یا اسٹور روم ہوتے ہیں یا جو بھی جمع کی ہوئی چیزیں تھوڑی زیادہ جو بھی, تو ان پر اور کتابوں وغیرہ پر دم کر دیا جائے تو دیمک اور دوسرے کیڑے مکوڑوں سے انشاءاللہ عزوجل حفاظت ہوگی. اسی طرح جس مکان یا دکان میں دیمک کا مسئلہ ہوتا ہے ان کے لیے بھی ایک بہت پیارا وہ نسخہ ہے لکھنے کا, تو کسی کاغذ پر یہ اسماء مبارکہ لکھ لیجئے. دیکھا کس طرح لکھنا ہے یہ آپ کو نوٹ کرنا ضروری ہے. تو اگر آپ کے پاس لکھنے کی ہے کوئی ترکیب تو لکھ لیجئے, میں بولتا جاتا ہوں. اول خلیفہ سیدنا حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ, یہ پورا لکھنا ہے. اول خلیفہ سیدنا حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ, دوم خلیفہ جس کو عام عوام دوم پڑھتی, دوم دوم نہیں اصل تلفظ ہے, دوم دال اور واو پر پیش ہے, نہ بھی لگائیں پیش کوئی ضرورت نہیں. دوم خلیفہ سیدنا حضرت عمر فاروق رضی اللہ تعالی عنہ, سیوم خلیفہ سیدنا حضرت عثمان غنی رضی اللہ تعالی عنہ, چہارم خلیفہ سیدنا حضرت علی المرتضی رضی اللہ تعالی عنہ. یہ علی المرتضی یوں لکھیں گے, پہلے لکھیں علی اس کے بعد لکھیں المرتضی, تو یہ پڑھا جائے گا علی المرتضی. پنجم خلیفہ سیدنا حضرت حسن بن علی رضی اللہ تعالی عنہما, ششم خلیفہ سیدنا حضرت امیر معاویہ بن ابو سفیان رضی اللہ تعالی عنہما. یہ کل ہو گئے 6, یہ ایک ایک بار لکھ رہے ہیں. اور یہ لکھ کر آپ اپنے مکان یا دکان میں لٹکا دیجئے. جب بھی اس طرح کی چیزیں لکھیں تو یہ بول پین, اس کو بول پین بولتے ہیں, ویسے غالباً اس کو بال پوائنٹ ہے صحیح تلفظ بال پوائنٹ، لیکن بال پوائنٹ میں شاید لوگ ڈھونڈنے نکلے تو بیچنے والا بھی یہ نہیں ہے میرے پاس، یہ بال پین ہم اس کو عام بول چال بولتے بال پین. بال پین میں یہ خوبی ہے کہ اس کی جو انک یہ واٹر پروف ہوتی ہے، اس سے لکھیں بال پین سے، یا ان مٹ سیاہی یہ دھوبیوں کے پاس ہوتی ہے، اس سے بھی لکھ سکیں گے. نہ جو بھی یعنی کہ واٹر پروف سیاہی ہو، عام پینے جو بال پین نہیں ہوتی اس کا بولتے ہیں واٹر پروف ہے، لیکن اکثر وہ واٹر پروف اتنی نہیں ہوتی مضبوط، اس کی مضبوط ہوتی ہے بال پین کی، سستی بھی ہوتی ہے اور مضبوط بھی ہوتی ہے سیاہی اس کی. اب یہ بھی سستی بھی ہوتی ہے اور مہنگی بھی آتی ہے نا، جیسا بول پین. اب یہ کہ جیسے یہ سادہ پلاسٹک ہے نا اس کا، تو یہ سستی والی ہے، اور اسی طرح کا اس کا خوبصورت بناتے ہیں اس کو، نب جیسی بھی ہو اس کی، اس کے خول کے پیسے ہوتے ہیں، وہ مہنگی ہوتی ہے. واللہ تعالی اعلم ورسولہ اعلم عز و جل صلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میرا نام منور ہے اور ہمارے یہ سائن بورڈ وغیرہ کا کام ہے، تو جب سائن بورڈ خالی ہوتے ہیں تو ہم لکھتے ہیں ٹو لیٹ، تو ٹو لیٹ کے ساتھ اگر ہم مدنی چینل بھی برابر میں لگائے تو کیا ہم ثواب کے حقدار ہوں گے؟ جیسے کسی کمپنی کا اشتہار نہیں لگا ہوا ہوتا اور ٹو لیٹ لکھا ہوا ہوتا ہے کہ یہ بورڈ خالی ہے، تو برابر میں مدنی چینل لگا لے تو ثواب کے حقدار ہوں گے؟
اگر
مدنی چینل دیکھتے رہے.
سمجھنا ماشاء اللہ بہت اچھی، مطلب یہ تو نیت ہے آپ کی کہ اس طرح ایک اسلامی چینل جو ہے یہ الحمدللہ مطلب متعارف ہوگا مزید، اور میں تو امید کرتا ہوں آپ کو ثواب کا ڈھیر لگ جائے گا اور گاہک جلدی مل جائے گا انشاءاللہ.
پاپا صرف ٹو لیٹ لکھا ہوتا جیسے کرائے کے لیے خالی.
میں سمجھ گیا ہوں، وہ لکھتے ہیں یعنی کہ یہ کمپنیاں ہوتی ہیں کہ ان کا اب کوئی گاہک نہیں ہے اس وقت، یہ بلینک ہے، بلینک پہ اگر اب یہ کہ فائدہ اٹھا رہے ہیں کہ اس میں مدنی چینل کا نام لکھ دیا کہ دیکھتے رہیے مدنی چینل، دیکھتے رہیے لفظ مدنی جملے میں پہلے آنا چاہیے، دیکھتے رہیے مدنی چینل یہ بھی درست ہے لیکن لفظ مدنی پہلے ہو، مدنی چینل دیکھتے رہیے.
اچھا مدنی چینل کو ہم نے ہمارے خالی بورڈ دیے تھے اور جس دن دیے اور دوسرے دن بک گئے الحمدللہ، اور بڑا فائدہ ہوا،
یہ وظیفہ اچھا ہے نا
الحمدللہ،
روزی میں برکت کا.
آمین.
مدنی چینل دیکھتے رہیے، مدنی چینل دیکھتے رہیے، ایک ایک کو پکڑ کے بولتے رہیں تو انشاءاللہ دونوں جہاں کی برکتوں سے مالا مال ہو جائیں گے.
جب مدنی چینل کو لکھنے سے جب آپ کو گاہک مل گیا تو آپ نے کہہ نہیں دیا کہ انشاءاللہ تعالی 12 دن کے بعد میں آپ کو بورڈ دوں گا، 12 دن تک میں مدنی چینل بھلے لگا ہوا ہے میرا یار،
گاہک چلا جائے گا. تو
نہیں نہیں ہم نے ان کو کہا ہے کہ جب بھی خالی ہوگا مدنی چینل لگائیں گے
ماشاءاللہ.
اچھا جیسے کسی ہم نے مدنی چینل لگایا ہوا ہے اور ہمارے پاس کسی اور کمپنی کا ایڈ آ جائے تو ہم اس کو اتارے نہیں اور مدنی چینل کے اوپر ہی لگائیں تو کوئی گناہ تو نہیں ہوگا؟
کیا مطلب؟ یعنی کہ مدنی چینل چھپ جائے گا نا اس میں؟
مدنی چینل لکھا ہوا ہے اور کسی کمپنی کا اشتہار ہمیں ملا، ہم نے اس کے اوپر ہی لگا دیا،
اب مدنی چینل والا چھپ گیا،
چھپ گیا تو کوئی گناہ تو نہیں ہوگا نا، وہ نیچے ہوگا تو؟
نہیں نہیں، کتابیں بھی تو ایک دوسرے کے اوپر ہوتی ہیں نا، یہاں گناہ تو ہونا تو نظر نہیں آ رہا. کتاب نہیں ہے
بابا، اس کا فائدہ یہ محسوس ہوتا ہے کہ جب وہ ان کا وہ پیریڈ پورا ہو جائے گا تو وہ جیسے ہی کمپنی کا اترے گا تو انہیں دوبارہ مدنی چینل کا لگانا نہیں پڑے گا بلکہ وہ لگا ہوا رہے گا.
برابر ہے وہ، بالکل یہ فائدہ ہے اس
میں،
ورنہ سستی ہو جائے.
الحمدللہ اس ہمارے باب المدینہ کی میں بات عرض کروں گا کہ اس مدنی چینل کی بورڈوں کی تو بڑی الحمدللہ بہاریں ہیں،
لگ گئی ہیں
اور بہت ماشاءاللہ ایسے ایسے مطلب یہ مین پوائنٹ پر انہوں نے لگائے کہ یوں سمجھے کہ باب المدینہ میں جو مین مین شاہراہیں ہیں الحمدللہ اس پر دور سے ہی مدنی مذاکروں کی دعوتیں عام ہو رہی ہیں الحمدللہ.
جلوس اور میلاد جو گزریں گے نا
پاپا وہاں پر
تو رینگتے ہوئے گزریں گے آہستہ آہستہ. اس میں جو مطلب بینیفٹ ہے نا سارے سال میں نہیں ہے شاید
پاپا. وہ جلوس میلاد کے بھی جو
راستوں میں
بہت بہت اچھی جگہوں پہ لگے ہیں
ماشاء اللہ.
پاپا جلوس میلاد میں بھی اس سے ہماری جو مجلس ہے اس کے تحت چار گاڑیاں انہوں نے بنائی ہیں, وہ گاڑیاں ہی گھومتی رہیں گی اور جلوس میلاد میں تشہیر ہوتی رہے گی بابا.
سبحان اللہ.
بابا یہ بورڈ کی ایک برکت یہ بھی کہ وہ جو مدنی منع منیاں ہوتے ہیں جیسے جاتے ہیں دارال مدینہ وغیرہ چھوڑنے, تو ان کو بھی اب یاد ہو گیا کہ اس جگہ مدنی چینل کا لگا ہوا ہے بورڈ.
ماشاء اللہ. یہ جو بس اسٹاپ اور یہ ہوتے ہیں نا, اگر اپنے تعلقات اور کوئی ترکیب میں ہو جائے نا کہ جہاں بہت بڑا بورڈ لگا ہو پھر مستقل لگا ہو, اس کا نام ہی رکھ دیا جائے مدنی چینل اسٹاپ, مکہ مدینہ ہو جائے.
پاپا یہ ہماری مجلس کہہ رہی ہے کہ ہم بس اسٹاپ بھی بنا رہے ہیں جو کہ مدنی چینل اسٹاپ ہو جائے گا.
اچھا ہو رہا ہے الحمدللہ. یہ بڑا یاد رہتا ہے آدمی کو اسٹاپ جو ہوتا ہے نا. ہم بہت پہلے جب مطلب یعنی کہ فیضان مدینہ نئی نئی تھی نا, تو یہ ترکیبیں کرتے تھے کہ بس والے کو یہ نہیں بولنا ہے سبزی منڈی, یہ بولا کرو فیضان مدینہ جانا ہے. یہ پوچھے گا کرے گا تو آخر یاد ہو جائے گا کہ ہاں فیضان مدینہ سبزی منڈی میں
رکشے والے کو ٹیکسی
جی فیضان مدینہ جانا ہے. اب تو الحمدللہ فیضان مدینہ اتنا معروف ہو گیا کہ اگر باہر سے کہیں سے بھی کوئی لیٹر لکھے نا, نام لکھ دے خالی فیضان مدینہ کراچی, تو شاید پہنچ جائے گا. یہ تو مطلب بعضوں کا تم خالی میرے نام کے لیٹر جب مطلب اب بھی آتے ہوں گے, میرے نام لکھ دیا باب المدینہ لکھ دیا, تو اب اس میں مختلف ہوتے ہیں ڈاکیے, وہ کسی اہل محبت کے ڈاک ہاتھ میں آ جاتا ہوگا تو بےچارے پہنچا دیتے تھے لیٹر.
صرف مدینہ بھی لکھا ہوتا ہے تو بھی اپنے پاس آ جاتا ہے.
یوں ہے
لفظ مدینہ لکھا ہوتا تو وہ
سمجھ جاتے ہیں کہ یہ دعوت اسلامی والے ہیں,
پریشان
مدینہ مدینہ, مدینہ کرتے ہیں. ماشاء اللہ. صلو علی الحبیب
صلی اللہ تعالی علی محمد.
حضرت سیدنا عبداللہ بن عمرو بن عاص رضی اللہ تعالی عنہ فرماتے ہیں تو یہ دعا کسی مجلس سے اٹھتے وقت تین مرتبہ پڑھے تو اس کی خطائیں مٹا دی جاتی, اور جو مجلس خیر و مجلس ذکر میں پڑھے تو اس کے لیے خیر یعنی بھلائی پر مور لگا دی جائے گی. آئیے مل کے پڑھتے ہیں. سبحانک اللہم وبحمدک لا الہ الا انت استغفرک واتوب الیک. سبحانک اللہم وبحمدك لا إله إلا أنت أستغفرك وأتوب إليك. سبحانك اللهم وبحمدك لا إله إلا أنت أستغفرك وأتوب إليك. صلوا على الحبيب صلى الله تعالى على محمد. الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین یا رب المصطفیٰ جل جلالہ وصلی اللہ تعالی علیہ وآلہ وسلم. آج کے مدنی مذاکرے اور اب تک کی میرے پاس موجود نیکیوں پر ہماری ناقص کوششوں کے مطابق نہیں بلکہ تیری کامل رحمتوں کے مطابق ہم کو اجر عظیم عطا فرما. یا اللہ یہ سارا ثواب اپنے پیارے حبیب صلی اللہ تعالی علیہ وآلہ وسلم کی بارگاہ میں ہماری طرف سے نظر فرما. بوسیلہ رحمت للعالمین صلی اللہ تعالی علیہ وآلہ وسلم ان کو پہنچا, جملہ انبیاء و مرسلین و خلفاء راشدین امہات المؤمنین تمام صحابہ و تابعین و تابع تابعین ائمہ مجتہدین علماء کاملین مشائخ عاملین مفسرین محدثین تمام بزرگان دین کل مؤمنات و مؤمنین مسلمات و مسلمین خصوصاً شہیدان و اسیران کربلا جمیع اہل بیت اطہار امام اعظم غوث اعظم غریب نواز داتا حضور امام غزالی اعلی حضرت صدر شریعت خطبہ مدینہ فضل اللہ فاضل مفتی احمد یار خان مفتی دعوت اسلامی حاجی فاروق حاجی مشتاق حاجی زمزم رضا تمام مبلغات و مبلغین مرحومین اور خصوصاً ہمارے مدنی انعامات کی عاملات اور عاملین کو بھی اس کا ثواب پہنچے آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب صلی اللہ علیہ وسلم.
اے خدا میرے باپا کو آباد رکھ اے خدا میرے باپا کو آباد رکھ اے خدا میرے باپا کو آباد رکھ ان کے سارے گھرانے ان کے سارے گھرانے ان کے سارے گھرانے کو بھی شاد رکھ اے خدا اے خدا اے خدا میرے باپا کو آباد رکھ اے خدا میرے باپا کو آباد رکھ ہر قدم پر خدا ان کی ہمت بھڑا ہر قدم پر خدا ان کی ہمت بھڑا ان کو آباد رکھ حاسدوں سے بچا ان کو آباد رکھ ان کے سارے گھرانے ان کے سارے گھرانے ان کے سارے گھرانے کو بھی شاد رکھ اے خدا اے خدا مدنی مذاکرہ ہے شریعت کا فرزینہ اخلاق کا تہذیب کا طریقت کا فرزینہ مدنی مذاکرہ ہے مدنی مذاکرہ مدنی مذاکرہ ہے مدنی مذاکرہ